अस्सलाम वालेकुम। पाकिस्तान में इस वक्त रात के 9, भारत में 9:30 और यहाँ हमारे स्टूडियोज की घड़ियों में दिन के 12 बज रहे हैं। वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से मैं हूँ खालिद हमीद, खबरों के एक बुलेटिन के साथ। पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर में हमारे नुमाइंदे रोशन मुगल ने रिपोर्ट भेजी है कि पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर में जंगबंदी लाइन से मुत्तसिल देहात के मकीनों का कहना है कि उन्हें कोरोना वायरस का डर नहीं है, बल्कि उन्हें हर वक्त गोलाबारी का खौफ रहता है। कश्मीर में जिला हवेली के सरहदी गांव किरनी के रिहायशी चौधरी हसन दीन ने वॉइस ऑफ अमेरिका को बताया कि गोलाबारी की वजह से रोजमर्रा जिंदगी मुतासिर है, लोग घरों से बाहर नहीं निकल सकते, मौत का खौफ हर वक्त रहता है। उनके बकौल बहुत से लोग गांव से दीगर इलाकों में मुंतकिल हो गए हैं, सिर्फ वो गांव में रह गए हैं जिनके पास कोई मुतबादिल नहीं है। किरनी गांव में बुध को भारतीय फौज की मुबैना गोलाबारी से 2 खवातीन जां बहक हो गई थीं। ये गांव पाकिस्तान और भारत के दरमियान कश्मीर को तकसीम करने वाली जंगबंदी लाइन पर वाक़ है। पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर की सरहद पर वाक़ नकियाल उन इलाकों में शामिल है जो गोलाबारी से सबसे ज़्यादा मुतासर हुए हैं। नकियाल के रिहायशी और साबिक वज़ीर ख़ुराक जावेद भटानवी ने वॉइस ऑफ अमेरिका को बताया कि गोलाबारी की वजह से सरहदी इलाकों के रिहायशी खौफ के साए में ज़िंदगी बसर कर रहे हैं। लोग नफसियाती मसाइल का शिकार हो रहे हैं क्योंकि एक तरफ कोरोना वायरस का डर है, जबकि दूसरी तरफ गोलाबारी के निशाना बनने का खौफ है। हवेली के मकामी सहाफी फारूक चमन ने वॉइस ऑफ अमेरिका को बताया कि जिले के सरहदी देहात के मकीन गोलाबारी की वजह से कोरोना वायरस को भूल गए हैं। वो गोलाबारी की गरज और धमाकों में शब रोज गुजार रहे हैं, उन्हें सख्त मुश्किल का सामना है। पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर के वज़ीर आज़म राजा फारूक हैदर ने कहा है कि जंगबंदी लाइन पर भारतीय गोलाबारी एक ऐसे वक्त में हो रही है जब पूरी दुनिया और कश्मीर का खित्ता संगीन हालात से गुजर रहा है। पाकिस्तान के कौमी एयरलाइन का कहना है कि PIA को तारीख में पहली मरतबा अमरीका के लिए बराह रास्त परवाजें चलाने की इजाज़त दे दी गई है। कोरोना वायरस की वजह से पाकिस्तान की दरख्वास्त पर वॉशिंगटन की तरफ से 1 माह के लिए इजाज़त दी गई है। तर्जमान PIA का कहना है कि अमरीकी महकमे ट्रांसपोर्ट ने मुरासला जारी कर दिया है जिसके मुताबिक PIA 1 माह के दौरान 12 परवाजें चला सकता है। इससे कबल PIA ने कभी बराह रास्त अमरीका के लिए परवाजें नहीं चलाईं। अमरीका में फंसे पाकिस्तानियों के लिए स्पेशल फ्लाइट्स के मामले पर अमरीका में हमें गैर मामूली सूरत हाल का सामना है जिसे हल करने की कोशिश की जा रही है। ये बात अमरीका में पाकिस्तान के सफीर असद मजीद खान ने वॉइस ऑफ अमेरिका से खसूसी बातचीत में कही है। असद मजीद खान ने कहा है कि ऐसे तमाम पाकिस्तानी जो वतन वापस जाना चाहते थे उनसे एम्बेसी ने फर्दन फर्दन राबता किया है और ऐसे अफराद की एक जामे फहरिस्त मौजूद है। कोरोना वायरस से हलाक होने वाले 5 अफराद समेत 7 पाकिस्तानियों की मैयतें पाकिस्तान रवाना कर दी गई हैं जो 2 मई को पाकिस्तान के मुख्तलिफ शहरों में पहुँचेंगी। न्यूयॉर्क के मारूफ अल रियान फ्यूनरल होम के डायरेक्टर इम्तियाज अहमद ने वॉइस ऑफ अमेरिका को बताया कि कोरोना वायरस की वबा के बायस न्यूयॉर्क से बैन अल-अक़वामी परवाजें बंद थीं जो अब खुल गई हैं। इम्तियाज अहमद ने बताया कि PIA दुनिया भर से पाकिस्तानियों की मैयतें मुफ्त वतन ले जाती है, लेकिन चूंकि इस वक्त PIA की न्यूयॉर्क से कोई परवाज नहीं है, इसलिए इन मैयतों को कतर एयरलाइन से पाकिस्तान भेजा गया है। पाकिस्तान में कोरोना के मरीजों की तादाद 16,000 से भी ज़ायद हो गई है। मुल्क भर में कोरोना के मरीजों की तादाद 16,117 है, जबकि वफात पाने वालों की तादाद 358 हो गई है। इस बरस से अब तक 4,105 लोग सेहत याब हो चुके हैं। सिंध और पंजाब में केसेस की तादाद 6,000 से ज़ायद हो गई है। पाकिस्तान ने टेस्ट की तादाद भी बढ़ा दी है और गुज़श्ता 24 घंटों में 8,249 टेस्ट किए गए हैं। पाकिस्तान में सहाफ़ियों के मसाइल पर नज़र रखने वाली तंजीम फ्रीडम नेटवर्क ने रिपोर्ट जारी की है जिसके मुताबिक गुज़श्ता साल 7 सहाफ़ियों को कत्ल कर दिया गया। इस्लामाबाद के सेक्टर I-10 के 2 सब सेक्टर्स में 30 से ज़ायद कोरोना वायरस के नए केसेस सामने आने के बाद उन्हें सील कर दिया गया है। इस्लामाबाद की ज़िले इंतज़ामिया की जानिब से जारी नोटिफिकेशन में कहा गया है कि इन 2 सब सेक्टर्स में कोरोना केसेस सामने आने के बाद उन्हें सील किया जा रहा है। नोटिफिकेशन के मुताबिक इस मकसद के लिए पुलिस के साथ साथ रेंजर्स और फौज की नफरी भी तलब कर ली गई है। खबरें खत्म हुई।
मीडियम वेव 972 किलोहर्ट्ज़ पर यह है वॉइस ऑफ अमेरिका वॉशिंगटन। हमारी वेबसाइट है urduvoa.com।
السلام علیکم. وائس آف امریکہ واشنگٹن کی خصوصی نشریات میں آج کے پروگرام کے ساتھ میں ہوں یاسمین جمیل. پاکستان میں اس وقت کرونا وائرس سے نمٹنے کے لیے مختلف یونیورسٹیاں مختلف انداز میں مگر مل جل کر اور مختلف کنسورشنز کی شکل میں کام کر رہی ہیں. آج ہم آپ کو بتائیں گے کہ نیشنل یونیورسٹی آف سائنسز اینڈ ٹیکنالوجی یا نسٹ کرونا کے مقابلے کے لیے کیا کچھ کر رہی ہے. ہمارے ساتھ اس وقت موجود ہیں نسٹ کے ریسرچ سینٹر فار ماڈلنگ اینڈ سیمولیشن کے ڈپارٹمنٹ آف کمپیوٹیشنل سائنسز کی سربراہ ایسوسیٹ پروفیسر ڈاکٹر عشرت جبیں. السلام علیکم ڈاکٹر عشرت جبیں صاحبہ.
وعلیکم السلام.
بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. کچھ بتائیے کہ کرونا بحران سے نمٹنے کے لیے آپ کی یونیورسٹی میں کیا کیا اقدامات اس وقت ہو رہے ہیں, کیا کیا کام ہو رہے ہیں؟
بہت شکریہ جی. نیشنل یونیورسٹی آف سائنس اینڈ ٹیکنالوجی پاکستان کی بہترین یونیورسٹیز میں اس کا شمار ہوتا ہے, اور جیسا کہ پاکستان کی باقی یونیورسٹیز اور دنیا بھر کی بہترین یونیورسٹیز کرونا سے ریلیٹڈ ریسرچ ایکٹیویٹیز میں انوالو ہیں, اسی طرح سے نسٹ بھی کرونا سے ریلیٹڈ ریسرچ ایکٹیویٹیز کر رہی ہیں. مینلی نسٹ میں عطاءالرحمٰن رحمان اسکول آف اپلائڈ بایو سائنسز کا ایک ڈپارٹمنٹ ہے جنہوں نے کرونا کی ڈیٹیکشن یا ڈائگنوسٹکس کٹس ڈیزائن کی ہیں, جس سے وہ عام آدمی کو میں کرونا کی ٹیسٹنگ میں جو ہیلپ کرتی ہیں. سو یہ مارکیٹ سے کافی چیپر ریٹ پہ اویلیبل ہیں. اس کے علاوہ نسٹ کے ہی ایک اسکول میں ہمارے ایک سائنٹسٹ نے ہینڈ سینیٹائزر جو کہ ڈبلیو ایچ او کے اسٹینڈرڈس کے مطابق ہے وہ بنایا ہے. اس کے علاوہ میرا اپنا ڈپارٹمنٹ جو ہے وہ کافی ایکٹیولی ریسرچ ایکٹیویٹیز میں انوالو ہے کرونا سے ریلیٹڈ, اور ہم جو ہیں وہ کرونا کس طرح سے انفیکشن کرتا ہے انسانوں میں, کرونا انسان کے پھیپھڑوں میں جو پروٹینز ہوتی ہیں ان کے ساتھ اٹیچ کس طرح سے ہوتا ہے اور پھر انفیکشن کاز کرتا ہے, ہم اس پروسیس کو سمجھنے کی کوشش کر رہے ہیں اور اس کے ماڈلز ڈیزائن کرنے کی کوشش کر رہے ہیں تاکہ جب یہ ماڈلز بن جائیں گے تو ہم جتنی بھی ابھی تک ہمیں پتا ہے دوائیاں ان سب کو ہم اس ماڈل کے اگینسٹ اسکرین کریں گے یا ان ماڈلز میں سے پاس کریں گے, اور پھر وہ دوائی جو آلریڈی ہمیں پتا ہے جو اس وائرس کے اسپائک پروٹین اور انسان کے پھیپھڑوں کی پروٹین کے ساتھ بائنڈ کرے گی وہ ہم کہیں گے کہ وہ جو ہے وہ ایک نوول ٹریٹمنٹ ہوگا کرونا وائرس کے اگینسٹ. اس سلسلے میں ہم بہت سارے وائرس پروٹینز کے ماڈلز اور انسان کے پھیپھڑوں کے ماڈلز کی پروٹینز کے ماڈلز جو ہیں وہ ڈیزائن کر رہے ہیں.
اور یہ سارا کام کمپیوٹر پر ہو رہا ہے, کمپیوٹر پر سیمولیشن ہو رہی ہے اس کی؟
جی, یہ کمپیوٹر پہ سیمولیشن ہو رہی ہے. اس ٹائم پہ ان کرائسس کے ٹائم پہ اسکریچ سے کوئی بھی نئی دوائی بنانا بہت مشکل ہے, بیکاز کسی بھی نئی دوائی کو بنانے میں تقریباً 8 سے 12 سال لگ جاتے ہیں اور اس میں $800 million خرچ ہوتے ہیں
ہر دوائی.
پاکستان جیسا
ہر دوائی کے لیے اتنے خرچ؟
جی ہر دوائی کے لیے اتنے ہی خرچ ہوتے ہیں, کیونکہ کسی بھی دوائی کو بنانے کے لیے آپ پہلے اس کو ڈیزائن کرتے ہیں, پھر اس کے بعد اس کی جانوروں میں ٹیسٹنگ کی جاتی ہے, پھر اس کے بعد اس کی انسانوں میں ٹیسٹنگ ہوتی ہے, بہت ساری فیزز میں سے گزرتی ہے, اور ہر فیز میں بہت ساری دوائیاں فیل ہو جاتی ہیں, نکل جاتی ہیں, اور چند ایک دوائیاں جو ہیں وہ آگے چلتی ہیں. سو کسی بھی ایک دوائی کو مارکیٹ میں لے کے آنے کے لیے آپ کو $800 million سے زیادہ پیسہ خرچ کرنا پڑتا ہے. سو اس سٹیج پہ اتنا ٹائم بھی نہیں ہے اور اتنا پیسہ بھی آف کورس اویلیبل نہیں ہے. سو ہماری جو اسٹریٹجی ہے وہ یہ ہے کہ جو آلریڈی ہمیں پتہ ہیں دوائیاں جو کہ ایف ڈی اے سے اپروڈ ہیں, ان دوائیوں کو ہم پہلے تو اس بیماری کا میکنیزم سمجھنے کی کوشش کریں کہ یہ بیماری کیسے ہوتی ہے, اور پھر جو ہمیں دوائیاں پہلے سے پتہ ہیں ان دوائیوں کو ہم اس کمپلیکس میں سے گزاریں اور دیکھیں کہ کون سی دوائی جو کہ پہلے سے ٹیسٹڈ ہے वो इस कोरोना के इलाज में मुअसर साबित हो सकती है। सो इसके लिए हमने वायरस के ये जो आपको स्पाइक्स इसकी सरफेस पे नजर आ रहे हैं, इसकी
कांटे से
स्पाइक
जो
की जो प्रोटीन है जी,
जो
इसकी जो
कांटे से
स्पाइक की प्रोटीन्स हैं उसको हम मॉडल कर रहे हैं इंसानी फेफड़ों की प्रोटीन के साथ। इंसानी फेफड़े जो है उसमें बहुत सारी प्रोटीन्स होती हैं। अब ये जो वायरस के ये जो टेंटिकल्स से आपको नजर आ रहे हैं स्पाइक से, ये असल में उन अटैच हो जाते हैं इंसानी फेफड़ों की प्रोटीन्स के साथ और इन्फेक्शन कॉज करते हैं। सो जो दवाई इस वायरस को इंसानी फेफड़ों की प्रोटीन के साथ अटैच नहीं होने देगी वो असल में इसके इलाज के लिए मुअसर साबित होगी। सो अब तक हम जो है ये मॉडल्स डिजाइन कर चुके हैं वायरस की प्रोटीन्स के भी और इंसानी फेफड़ों की प्रोटीन्स। सो अब नेक्स्ट स्टेप जो है वो ये है कि जो अवेलेबल ड्रग्स हैं वो हमारे पास उनके स्ट्रक्चर्स भी प्रेजेंट हैं। अब हमने उनको इन मॉडल्स में से पास करने हैं एंड देन वी विल सी कि कौन सी दवाई जो है वो पहले से टेस्टेड है और इस कॉम्प्लेक्स को तोड़ने में हमारी मदद कर सकती।
तो अभी तक कितनी दवाइयों को आपने इस प्रोसेस से गुजारा है, कंप्यूटेशनल मेथड से?
जी तकरीबन मिलियंस ऑफ मिलियन के करीब दवाइयां हैं जो कि हमें पता है, उनमें कुछ क्लिनिकल टेस्टेड है और कुछ जो है वो FDA अप्रूव्ड है और मार्केट में भी है। सो
आपने कितनी
इनिशियली
दवाइयों
उन
आपने कितनी
सबको
दवाइयों को आपने कितनी दवाइयों को इस्तेमाल किया इस मेथड में?
जितनी भी अभी तक उन्होंने तकरीबन 1 मिलियन के करीब,
सबकी
ठीक है,
आपने
हमने
सबकी?
तकरीबन जी हमने उन सबको इस कॉम्प्लेक्स में से गुजारा है और
अच्छा,
अभी हमने तकरीबन उन सबको गुजारने के बाद हम तकरीबन 1,000 तक ले आए हैं शॉर्ट करते करते। अब हमने मजीद उन 1,000 में से शॉर्टलिस्ट करके आखिर में हमने एक या दो बतानी है कि अच्छा ये दो है ऐसे या एक ऐसी दवाई है जो कि हमें पहले से पता है जो कि किसी और बीमारी में इस्तेमाल होती है लेकिन ये दवाई कोरोना के अगेंस्ट भी इफेक्टिव हो सकती है, कोरोना के अगेंस्ट भी भी इस्तेमाल हो सकती है, जो कोरोना में ये कॉम्प्लेक्स बन रहा है उसको तोड़ने में मददगार साबित हो सकती है।
ठीक। तो आपने की ये जो रिसर्च है, यही रिसर्चेस और यूनिवर्सिटीयां भी कर रही हैं, तो क्यों
जी
डुप्लीकेशन क्यों
बिल्कुल।
हो रही है?
आप पाकिस्तानी यूनिवर्सिटीज की बात कर रही हैं या वर्ल्ड वाइड बात
वर्ल्ड
कर रही
वाइड भी
हैं?
अगर कर लें तो सभी यूनिवर्सिटियां और पाकिस्तान की भी सारी यूनिवर्सिटियां इस पर
जी
इस एक ही चीज पर रिसर्च कर रही हैं, तो इससे क्या वसाइल जो है वो इस्तेमाल ये ज्यादा नहीं हो रहा उसका कि एक तब सब मिलके क्यों नहीं कर लेती है एक रिसर्च?
जी बिल्कुल। ये कंसोर्टियम ऑलरेडी बनाए हुए हैं लोगों ने और ग्रुप्स के फॉर्म में ये काम होते हैं। जैसे ये मेरा काम जो है ये मैं लॉरेंस बर्कले नेशनल लेबोरेटरी के दामन से कर रही हूँ। वो हमें इन प्रोटीन्स के जो कि इंसानी फेफड़ों की प्रोटीन्स हैं उनको उनके क्रिस्टल स्ट्रक्चर्स हमें मुहैया कर रहे हैं और फिर हम उनको मॉडल कर रहे हैं। इसी तरह से पाकिस्तान में ना सिर्फ इसके ऊपर बल्कि सबसे पहले वायरस के जो सीक्वेंस है उसको आइडेंटिफाई करने पे ये बहुत ज्यादा काम हुआ। डायग्नोस्टिक्स किट्स को डिजाइन करने में के लिए काम हुआ। अब जैसे मैंने अभी बताया आपको कि इंसानी फेफड़ों में बहुत सारी प्रोटीन्स होती हैं और ये जो वायरस है ये इन बहुत सारी प्रोटीन्स के साथ बाउंड कर सकता है। सो एक रिसर्च ग्रुप में भी एक सेट के ऊपर काम कर रहा है और कोई और रिसर्च ग्रुप ऐसा हो सकता है कि किसी और सेट ऑफ प्रोटीन्स के ऊपर
ठीक
काम कर रहा हो, ठीक है। और वैसे जो है मैं जो है वो बहुत सारी यूनिवर्सिटीज के साथ लिंक्ड हूँ। लाइक कायदे आजम यूनिवर्सिटीज में जो रिसर्चर काम कर रहे हैं मैं उन्हें ये स्क्रीनिंग की फैसिलिटी दे रही हूँ और वो जो है वो एक्सपेरिमेंटेशन इसके ऊपर काम कर रहे हैं। लाइक हम कंप्यूटेशनल काम करते हैं और जो हमारी स्टडीज होती हैं वो फर्दर एक्सपेरिमेंटली टेस्ट की जाती हैं। सो बहुत सारे लोग जो हैं वो एनिमल्स के ऊपर टेस्टिंग कर रहे हैं, बहुत सारे वेट लैब में या एक्सपेरिमेंटल टेस्टिंग कर रहे हैं, ठीक है। तो एक्सैक्टली एक जैसा काम बहुत मुश्किल है कि कहीं पे डुप्लीकेशन हो रही हो।
بہت شکریہ ڈاکٹر ارشد جمیل صاحبہ، آپ نے بڑی تفصیل سے بتایا کہ نسٹ میں کیا کچھ کام ہو رہا ہے کرونا وائرس کے علاج کے طریقے ڈھونڈنے میں، دوائی کی تلاش میں، اور کیا کیا مزید اقدامات بھی ہو رہے ہیں. آپ نے ہمارے پروگرام کے لیے وقت نکالا، آپ کا بہت شکریہ.
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
وائس آف امریکہ واشنگٹن سے آج کے خصوصی پروگرام کے ساتھ میں ہوں یاسمین جمیل. کرونا لاک ڈاؤن کی وجہ سے پاکستان بھر میں روزانہ کی بنیاد پر مزدوری کرنے والے لاکھوں لوگ متاثر ہو رہے ہیں. ایسے لوگوں کی مدد کے لیے اقوام متحدہ کے ادارے ورلڈ فوڈ پروگرام نے بلوچستان میں ایک پروجیکٹ شروع کیا ہے کیچ فار ورک کے نام سے، جس کے تحت وہ بلوچستان کے 2 ڈسٹرکٹس میں 10,450 خاندانوں میں 26 کروڑ روپے تقسیم کرے گا. اس پروجیکٹ پر بلوچستان کے 2 غیر سرکاری ادارے عمل درآمد کر رہے ہیں، ترقی فاؤنڈیشن اور آزاد فاؤنڈیشن. اس وقت ہمارے ساتھ موجود ہیں ترقی فاؤنڈیشن کے سی ای او امجد رشید، ان سے اس کیش فار ورک پروجیکٹ کی تفصیل معلوم کرتے ہیں. السلام علیکم امجد رشید صاحب.
وعلیکم السلام.
امجد رشید صاحب، کچھ بتائیے کہ آپ کی ترقی فاؤنڈیشن جو ہے اس وقت کیا کچھ کر رہی ہے ورلڈ فوڈ پروگرام کے کیش فار ورک پروجیکٹ میں.
جی شکریہ بہت بہت آپ کا کہ آپ نے مجھے اس وقت آنر دیا. ترقی فاؤنڈیشن جو ہے بیسیکلی تو پچھلے 26 سال سے پاکستان میں کمیونٹی ڈیولپمنٹ کے پروجیکٹس کر رہی ہے، اور یہ ایک انڈیپینڈنٹ ادارہ ہے، سیکورٹی ایکسچینج کمیشن آف پاکستان کے ساتھ رجسٹرڈ ہے. لیکن اس کووڈ کے کانٹیکسٹ میں جو ہے وہ پچھلے 2 ماہ سے جو ہے نا مختلف قسم کے جو ادارے ہیں، فائنینشیل ادارے ہیں، ان کے ساتھ مل کے اپنے طور پہ جو کچھ ہو سکتا ہے وہ کر رہے ہیں. یہ پروجیکٹ جس کا آپ نے ابھی تعارف کروایا ہے، اسے ورلڈ فوڈ پروگرام جو ہے یونائٹیڈ نیشن کا ایک ذیلی ادارہ ہے، ان کی فائنینشیل سپورٹ کے ساتھ ہماری آرگنائزیشن ترقی فاؤنڈیشن اور اس کے علاوہ ایک اور ہماری پارٹنر آرگنائزیشن ہے آزاد فاؤنڈیشن، ہم دونوں آرگنائزیشن مل کے ضلع چانی میں اور ضلع واشوک میں ورلڈ فوڈ پروگرام کی فائنینشیل سپورٹ کے ساتھ اور پروینشل گورنمنٹ کی فیسیلیٹیشن کے ساتھ، ڈسٹرکٹ ایڈمنسٹریشن کی اور جتنی لا انفورسمنٹ ایجنسیز ہیں ان کی سپورٹ کے ساتھ مل کے ہم تقریباً کوئی 10,350 فیملیز میں 3 ماہ میں تقریباً 26 کروڑ روپے ہم یہ ڈسپرس کر رہے ہیں کیش فار ورک. اور اس پروگرام کا مقصد یہی ہے کہ اس کرونا کے سلسلے میں لاک ڈاؤن کے نتیجے میں جو لوگ جن لوگوں کا جو لائیولی ہوڈ متاثر ہوا ہے، خصوصاً وہ ڈیلی ویجرز یا ایسے گھرانے جو کہ جہاں پہ وومن ہیڈڈ ہاؤس ہولڈ ہیں، ان کو جو اس وقت افیکٹ ہو رہا ہے ان کا لائیولی ہوڈ اور ان کی جو ڈے ٹو ڈے لائف افیکٹ ہوئی ہے، ان کو کیش فار ورک کے تھرو نہ صرف ان کاموں میں انگیج کیا جائے جس سے ان کی لائیولی ہوڈ امپروو کی جائے اور ان کو ایک منتھلی جو ہے کنٹریبیوشن کیش کی صورت میں دیا جائے. تو اس طرح سے ایک فیملی جو ہے وہ تقریباً 3 سائیکلز میں 25,500 روپے لے گی، جو کہ ٹوٹل جو ہے وہ تقریباً 26 کروڑ روپے بنتے ہیں. اس سلسلے میں ورلڈ فوڈ پروگرام کی کافی ہم سے جو ہے وہ سپورٹ حاصل رہی ہے، ڈسٹرکٹ گورنمنٹ اور جتنی باقی تمام ادارے ہیں ان کی طرف سے جو فیسیلیٹیشن ہے وہ ایک آئیڈیل فیسیلیٹیشن ہے، اور اس میں تمام ادارے مل کر جس طرح سے کام کر رہے ہیں، بلکہ میں کہوں گا کہ جو کمیونٹی کے لوگ ہیں جو کہ بینیفیشریز ہیں، انہوں نے نہ صرف ڈسپلن، ایک ایگزیمپلری ڈسپلن قائم کیا جو میں سمجھتا ہوں کہ ہمارے بڑے شہر کے جو لوگ ہیں جہاں پہ حکومت پاکستان کے جو دوسرے پروگرام ہیں اس وقت جو بڑے میجر پروگرام چل رہے ہیں ان میں جس ڈسپلن کی ضرورت ہے شاید ہمارے لوگوں کو ان سے سیکھنا چاہیے.
تو کیش فار ورک میں کیا کیا ورک دے رہے ہیں آپ اس وقت، جو خواتین جو گھروں میں ہیں یا جو فیلڈ میں ہیں ان کو کیا کام کر رہے ہیں، اور کیا اس کام کے دوران ان کو کرونا وائرس کا کوئی خطرہ تو لاحق نہیں؟ کیا وہ پروٹیکٹیو میئرز کے ساتھ وہاں پر کام کر رہے ہیں اور کہاں کر رہے ہیں؟
جی کیش فار ورک پروگرام میں بیسیکلی تو جو میل ہاؤس ہولڈز ہیں وہ تو جو فیلڈ میں کام کر رہے ہیں، جس میں کاریزات کی صفائی ہے، واٹر چینل کی کلیننگ ہے، پانی کے جو کنویں ان کی صفائی ہے، اس طرح کے کام جس میں ان کو مزدوری کرنا پڑے، اس طرح کے کام کیے جاتے ہیں. اور خواتین کو جو ہے نا خصوصاً جو گھروں میں جو ہے کچن گارڈننگ اور اس کے علاوہ جو سافٹ ایکٹیویٹیز ہیں جس میں ان کو ہم اورینٹیشن دیتے ہیں کس طرح سے فیملی کی کیئر کیسے کریں، ڈسٹینسنگ کیسے رکھیں، और उसके अलावा जो प्रिवेंटिव मेजर्स हैं उसका एक तरह से ख्याल रखें, तो जब वो आते भी हैं हमारे सेंटर में कैश डिस्बर्समेंट के लिए तो उस वक्त भी बकायदा उससे पहले उनको ओरिएंटेशन दी जाती है और उनके साथ जो NFI जो नॉन फाइनेंशियल असिस्टेंस है वो भी हम एक्सटेंड कर रहे हैं जिसमें हम मास्क हैं और सैनिटाइजर्स हैं इस तरह से। तो ये माशाल्लाह काम बड़ा स्मूथ जा रहा है और हम उम्मीद करते हैं कि जल्द ही हम ये बाकी डिस्ट्रिक्ट में भी हुकूमत बलूचिस्तान के तमाम के साथ इंशाल्लाह शुरू करेंगे।
अच्छा, तो आपने कहा कि 10,350 फैमिलीज के लोगों को 10,350 लोगों को आप देंगे, तकसीम करेंगे जो,
जी 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 जी,
और वो यही लोग होंगे जो कि मजदूरी करेंगे मुख्तलिफ मकामात पर, नहरें साफ करेंगे, नहरें क्या क्या करेंगे
पर मंथ 8,500, इसका मतलब 3 महीनों में वो तकरीबन 25,500 एक फैमिली को मिलेगा पर पर्सन या पर फैमिली आप समझे, और 26,000 फैमिली को, ये सॉरी 26 करोड़ रुपए होंगे 10,350 या 10,450 जो फैमिलीज हैं। काम जो वो करेंगे बेसिकली वो वैसे ही अपने हैं जब डेली का जो काम करते थे या फील्ड में जाके काम करते थे जिसमें फील्ड लेवलिंग होती थी, जो खेत को लेवल किया जाता है हाथों से मजदूरी से, या वाटर चैनल जो है पानी के जो नाले हैं उनको साफ करने का काम, कुएं जिनसे पानी पीने का पानी निकालते थे उनकी सफाई का काम, एक कारेज जो है बहुत पुरानी हजारों साल पुरानी ट्रेडिशनल वे ऑफ वाटर सप्लाई सिस्टम है कारेज, उसकी सफाई का काम, तो इस तरह के काम जो है वो करते हैं और उस काम के बदले में हम उन्हें कैश फॉर वर्क दे रहे हैं कि आप ना सिर्फ अपने ही लाइवलीहुड को इम्प्रूव करें बल्कि उस काम के सिलसिले में जो आपके असरात हुए हैं कि आप बाकी रोजगार से आप महरूम हो गए तो आपको ये कैश एक असिस्टेंस के तौर पे दी जाए।
तो ये सारे ऑलरेडी आपके पास रजिस्टर्ड थे या आपने इस दौरान उनको तलाश किया?
नहीं जी, हमने इसमें ये था कि इससे पहले आपको मालूम होगा कि बलूचिस्तान में एक ड्राउट प्रोन एरिया भी है, तो पहले ड्राउट चल रहा था इस एरिया में, हमने इन फैमिलीज का बकायदा सर्वे किया 2 महीने में और डोर टू डोर विजिट करके गांव जाके एक एक फैमिली का पूरा बायोडाटा जमा किया, उनकी लिस्टें तैयार की और उसके बाद वो लिस्टें हमने जो है ना वर्ल्ड फूड प्रोग्राम के साथ शेयर की, और फिर इसके बाद मैकेनिज्म ये हुआ कि वहाँ पे जो यूनाइटेड बैंक लिमिटेड है उनका ओमनी ग्रुप के थ्रू बायोमेट्रिक सिस्टम एक ट्रांसपेरेंट तरीके से हमने लिस्टें प्रोवाइड की और एक जो डेस्क बना होता है उसमें एक तरह की फाउंडेशन का रिप्रेजेंटेटिव और एक UBL का और एक थर्ड पार्टी जो मॉनिटरिंग करती है, तो वो आते हैं और अपनी बायोमेट्रिक से अपनी वेरिफिकेशन कराते हैं, उस वेरिफिकेशन के पास उनको कैश दे दिया जाता है।
और काम वो वहाँ करते हैं जहाँ के फील्ड में होते हैं।
जी हाँ जी हाँ, काम वो फील्ड में करते हैं।
और खवातीन जो है वो घरों में बैठ के काम करती हैं।
खवातीन घरों में करती हैं और उनके लिए हम सॉफ्ट ट्रेनिंग का भी बंदोबस्त कर रहे होते हैं, हाइजीन किट्स की भी उनको जो है सप्लाई कर रहे होते हैं ताकि वो अपनी हाइजीन के साथ और सेहत के साथ बच्चों की और फैमिली का भी ख्याल रख सके।
लेकिन जो फील्ड में काम करने वाले उनको इन चीजों की जरूरत नहीं, वो तो वैसे ही सोशल डिस्टेंस हो रही होती है वहाँ।
जी वो वैसे ही वो सोशल डिस्टेंसिंग हमने मेंटेन रखी हुई है, एग्रीकल्चर एरिया रूरल एरिया होता है और वहाँ पे काम करते हैं, वहाँ पे भी हम इस बात को इंश्योर करते हैं कि क्राउडिंग ना हो और 8-8, 10-10 लोग जो है ना वो काम कर रहे हो एक फील्ड पे।
तो बेहद शुक्रिया अमजद रशीद साहब, तरक्की फाउंडेशन के आप CEO हैं और वर्ल्ड फूड प्रोग्राम के साथ जो कि यूनाइटेड नेशंस का एक ज़ेली इदारा है उसके एक प्रोजेक्ट कैश फॉर वर्क को आप चला रहे हैं, अपने साथ एक और ऑर्गेनाइजेशन भी आपके साथ काम कर रही है और बहुत ज़्यादा अमाउंट है जो कि आप तकसीम करेंगे इस कोरोना के लॉकडाउन के दौरान उन बेरोज़गार लोगों को जिन्हें कोई रोज़गार मैसर नहीं था, वो अपना काम भी करेंगे और उन्हें कैश मिलेगा और वो अपना गुजर औकात आसानी से करते रहेंगे जब तक कि लॉकडाउन का पीरियड जारी है। बेहद शुक्रिया आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। ये थे तरक्की फाउंडेशन के CEO अमजद रशीद जो बड़ी तफसील से बता रहे थे कि वर्ल्ड फूड प्रोग्राम का कैश फॉर वर्क प्रोजेक्ट क्या है और जिसके तहत बलूचिस्तान के 10,450 खानदानों में 3 माह के अरसे में 26 करोड़ रुपए तकसीम किए जाएंगे और उसके ज़रिए वो रोज़गार हासिल कर पाएंगे और लॉकडाउन का ये पीरियड गुजारने में उनकी बहुत ज़्यादा मदद हो सकेगी। एक छोटा सा ब्रेक लेते हैं और ब्रेक के बाद हम प्रोग्राम का सिलसिला आगे बढ़ाते हैं।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। خبریں اب ہر وقت آپ کی مٹھی میں.
اور اس لاک ڈاؤن میں بہت سی وہ خواتین بھی بے روزگار ہوئی ہیں جو روزانہ کی بنیاد پر کسی سینٹر میں جا کر کام کرتی تھیں یا پھر گھر میں بیٹھ کر سلائی کڑھائی یا کسی ہنر کی مدد سے اپنا روزگار حاصل کرتی تھیں. ایسے ہی کچھ سینٹرز پاکستان بھر میں کام کرنے والے ایک بین الاقوامی سطح کے ادارے ہیلپنگ ہینڈ کے تحت چل رہے تھے، لیکن کرونا لاک ڈاؤن کے دوران ان مراکز نے اپنے کام کا دائرہ فیس ماسک پر مرکوز کیا اور خواتین کو ان کے گھروں ہی میں روزگار حاصل کرنے کا ایک سسٹم شروع کر دیا. چکوال میں اس مرکز کے انچارج اس وقت ہمارے ساتھ ہیں ٹیلی فون پر، اور ان کا نام ہے رابعہ تبسم، اور یہ اسکلز ڈیولپمنٹ سینٹر کی انچارج ہیں. تو آئیے ان سے گفتگو کرتے ہیں. یہ تھی چکوال میں ایک اسکلز ڈیولپمنٹ سینٹر کی انچارج رابعہ تبسم، جن کے مرکز نے اپنی ہنر مند خواتین کو لاک ڈاؤن میں بے روزگار نہیں ہونے دیا اور انہیں ان کے گھروں میں فیس ماسک تیار کروانے کا سلسلہ شروع کر دیا، اور اس طرح مارکیٹ میں جو فیس ماسک تھے ان کی قلت کا مسئلہ بھی حل ہوا، اس میں مدد ملی اور لاک ڈاؤن کے دوران ان کا روزگار بھی چلتا رہا. پاکستان بھر میں ایسے ہی بہت سے مراکز ایک امریکی فلاحی ادارے ہیلپنگ ہینڈ کے تحت کام کرتے ہیں. میر پور خاص سندھ میں قائم ایسے ہی ایک سینٹر کی خواتین کرونا لاک ڈاؤن میں ہائیجین کٹس کے بیگس بنا رہی ہیں. اس وقت بیگس کے شعبے کی انچارج صوبیہ یعقوب ہمارے ساتھ موجود ہیں ٹیلی فون پر، تو آئیے ان سے بات کرتے ہیں. رابعہ، کچھ بتائیے کہ آپ نے یہ ٹریننگ لی تھی، کیا خصوصی طور پر صرف فیس ماسک بنانے آپ نے سیکھے یا آپ نے کچھ اور بھی اسکل سیکھے تھے؟
جی، میں نے یہ نا یہ اسکول بیگ کی ٹریننگ لی ہے ہیلپنگ ہینڈ سے، اور یہ کرونا کے دنوں میں جب مارکیٹ میں ماسک جو ہے نا وہ شارٹ ہو گئے، تو عام لوگوں کو یہ ماسک جو ہے سستا ماسک ملنا مشکل ہو گیا. پھر ہمارے پاس جو ہے نا یہ ہم لوگ نان پلاسٹک بیگ کا کچھ مٹیریل پڑا تھا، تو ہم نے اس سے ماسک بنائے، اور یہ ماسک جو ہے نا مارکیٹ میں بہت زیادہ پسند کیے گئے اور ان کی کوالٹی بھی بہت اچھی. اس سے یہ ہے کہ عام خواتین کو روزگار بھی ملا اور ہم نے لوگوں کو فیسیلیٹیٹ بھی کیا. تو یہ ہے کہ ہمارے ساتھ ماشاء اللہ تقریباً میرے ساتھ 12 ورکر کام کر رہی ہیں، جن کو پہلے میں نے فیس ماسک بنانے کی ان کو ٹریننگ دی، اس کے بعد میں ان کو کٹنگ کر کے تو یہ مٹیریل جو ان کو گھروں میں دیتی ہوں، اور وہ گھروں سے یہ بنا کے ماسک مجھے دیتی ہیں، اور ماشاء اللہ وہ اتنا ان کا وہ روز کے انہیں لیبر مل جاتی ہے کہ ان کے گھر کا خرچ آسانی سے چل رہا ہے. اور یہ عورتیں بہت بےچاری مجبور تھیں کہ آئیے میرے پاس کہ بھائی ہمیں کچھ کام چاہیے، آپ کام ہے. ظاہر ہے اس کے لیے اتنی لمبی چوڑی ٹریننگ کی ضرورت نہیں ہوتی، بس ان کو ایک دفعہ بتایا اور انہیں ماسک بنانے آ گئے ہیں.
اچھا،
ان کا اس میں ٹائم ہی نہیں ویسٹ ہوا.
تو کتنے ماسک ابھی تک آپ کے کتنے ماسک اب تک آپ بنا چکی ہیں اور مارکیٹ میں دے چکے ہیں؟ کون آپ کے خریدتا ہے؟ ایک ماسک کتنے کا آپ فروخت کرتی ہیں؟
ہاں جی، ہم لوگ اب تک تقریباً 16,000 ماسک بنا چکے ہیں. تو یہ ہمارے ایک مارکیٹ والے ہم نے رکھے ہوئے ہیں بھائی، تو وہ جو ہے نا مارکیٹنگ افسر ہمارے، تو وہ ہمارے لیے آرڈر لے کر آتے ہیں، اور پھر اس حساب سے ہم لوگ
تو ان خواتین کو کتنی لیبر ملتی ہے؟
یہ ان کا ہم لوگ 2 روپے لیبر دے رہے ہیں، تو یہ ہے کہ وہ تقریباً دن کے مجھے ایک دن میں 300 سے 400 ماسک بنا دیتی ہیں، تو اس حساب سے انہیں اتنی پیمنٹ مل جاتی ہے کہ ماشاء اللہ ان کا دن اچھا گزر جاتا ہے اس دن.
تو اور اس کے علاوہ یہ ماسک کے علاوہ کرونا کے ان دنوں میں وہ اور کیا کچھ کر رہی ہیں خواتین جو گھروں میں بیٹھی ہیں، جو پہلے تو ان کے پاس کوئی نہ کوئی روزگار تھا، سلائی کڑھائی کرتی تھیں خاص طور پر جو گھروں میں بیٹھی ہیں؟ تو اب
ہمارے ایک اور پروجیکٹ چل رہا ہے ہائیجین کٹ، تو وہ 1,000 ہائیجین کٹ کا آرڈر ہمارے پاس، اس پہ میری ورکر کام کر رہی ہیں، اس میں بھی 10 ورکر جو ہے نا وہ الگ سے میرے ساتھ کام کر رہی ہیں، اور ان کو بھی ایسے کٹنگ کر کے تو ہم لوگ گھروں میں دیتے ہیں، ساتھ جن کے پاس مشینیں نہیں ہوتی ہم انہیں مشینیں پرووائڈ کرتے ہیں، مٹیریل دیتے ہیں، ہم انہیں ہر طریقے سے فیسلٹیز دیتے ہیں کہ وہ اپنے گھروں میں بیٹھ کے آرام سے کام کر سکیں.
اچھا، تو ہائیجین کٹ کے بیگس بھی آپ بنا رہی ہیں، تو وہ ایک دن میں خواتین کتنا بنا لیتی ہیں؟
وہ ایک دن میں اگر خواتین کی پریکٹس اچھی ہے نا، ایک دن میں 4 سے 5 آرام سے بنا لیتی ہیں.
ठीक है, और इसके अलावा वो और क्या करती हैं अब आजकल घरों में, मास्क के अलावा, फेस मास्क के अलावा?
इसके अलावा इससे पहले हमारा ये कोरोना के दिनों से पहले हमारा कुछ ये नॉन प्लास्टिक बैग जो है, क्योंकि आपको पता है पाकिस्तान में शॉपिंग बैग पे पाबंदी लग गई है, तो हम लोग वो भी स्टिच करवा रहे थे घरों में, तो इससे पहले वो बना रही थी और माशाल्लाह इससे भी उनकी अच्छी लेबर बन जाती थी। तो
ठीक।
एक दिन में एक वर्कर मुझे, हाँ एक वर्कर मुझे तकरीबन 30 से 35 बैग बना के डेली की दे रही थी।
तो क्या वो सिलसिला अब रुक गया
अभी तो
है?
फिलहाल ये ऑर्डर जो है ना, नहीं वो सिलसिला इस वजह से रुक गया है कि आपको पता है लॉकडाउन की वजह से मार्केटें जो है वो बंद है, तो हम लोग वो मटेरियल उस हिसाब से नहीं ले सकते अभी बाजार से, तो इसलिए वो अभी कुछ दिनों के लिए रुक गया है। जैसे वो मार्केटें खुलेंगी तो इंशाल्लाह आगे हमारा ये प्रोजेक्ट चलेगा, और हमारे पास इसलिए बहुत बड़ा ऑर्डर है, 15,000 एनवायरमेंट बैग का हमारे पास ऑर्डर आ चुका है, बस सिर्फ हमने उसका मटेरियल परचेज करना है, फिर उस पर हमारी वर्किंग स्टार्ट हो जाएगी।
बेहद शुक्रिया राबिया तबस्सुम, बड़ी बात है। आप लोग घरों में बैठकर इस वक्त जबकि कोरोना की इस वबा के दौरान फेस मास्क एक मसला बन गया था, और आपने बड़ी आसानी से अपनी जो वर्कर्स थी उनको सिखाया, और मार्केट में सस्ते भी मिल रहे हैं लोगों को, और उनका ख्वातीन का रोजगार भी चल रहा है, और लॉकडाउन के बावजूद भी वो खुश हैं कि कुछ ना कुछ वो कुछ कमा रही हैं और अपने घर का खर्चा चला रही हैं। बेहद शुक्रिया राबिया तबस्सुम आपका। ये थी चकवाल में एक स्किल्स डेवलपमेंट सेंटर की इंचार्ज राबिया तबस्सुम, जिनके मरकज ने अपनी हुनरमंद खवातीन को लॉकडाउन में बेरोजगार नहीं होने दिया और उन्हें उनके घरों में फेस मास्क तैयार करवाने का सिलसिला शुरू कर दिया, और इस तरह मार्केट में जो फेस मास्क थे उनकी किल्लत का मसला भी हल हुआ और उसमें मदद मिली, और लॉकडाउन के दौरान उनका रोजगार भी चलता रहा। पाकिस्तान भर में ऐसे ही बहुत से मराकज एक अमरीकी फलाही इदारे हेल्पिंग हैंड के तहत काम करते हैं। मीरपुर खास सिंध में कायम ऐसे ही एक सेंटर की खवातीन कोरोना लॉकडाउन में हाइजीन किट्स के बैग्स बना रही हैं। इस वक्त बैग्स के शोबे के इंचार्ज सोबिया याकूब हमारे साथ मौजूद हैं टेलीफोन पर, तो आइए उनसे बात करते हैं।
हम लोग हेल्पिंग हैंड के स्किल्स डेवलपमेंट प्रोग्राम में काम करते हैं, और हमारा यहाँ मीरपुर खास में स्किल्स डेवलपमेंट सेंटर है, जहाँ पे हम खवातीन और बच्चियों को जो है वो स्किल्स सिखाते हैं, सिलाई कढ़ाई का हुनर भी है, और उसके अलावा हमारा बैग यूनिट है और मैं जो है बैग यूनिट के इंचार्ज हूँ, और यहाँ पे हम उन बेरोजगार खवातीन को, उन बेवा औरतों को और यतीम बच्चियों को खास तौर पे जो है वो स्कूल बैग बनाने का हुनर सिखाते हैं, ताकि वो मुआशरे में बाइज्जत तरीके से जो है अपना रोजगार कमा सकें और अपने पैरों पे खड़ी हो सकें।
तो ये काम तो था, अब एकदम से कोरोना आ गया तो अब बैग्स अभी तो नहीं बन रहे?
मैम फिर हम लोगों ने जो है ये डिसाइड किया, हमारे हेल्पिंग हैंड ने भी और हम लोगों ने भी, कि हम लोग यही काम जो है अपने घरों पे शिफ्ट करें, अपने वर्कर्स को घरों पे शिफ्ट करें, तो हम लोगों ने रॉ मटेरियल और तमाम मशीन्स जो है वो अपने अपने घरों पे शिफ्ट किए वर्कर्स के, और अब हम लोग जो है अपने घरों पे अलग अलग काम कर रही है सारी वर्कर्स।
तो क्या काम कर रही है इस वक्त?
इस वक्त जो है हम हेल्पिंग हैंड के ऑर्फन सपोर्ट प्रोग्राम और CWDP के प्रोग्राम के लिए हेल्थ हाइजीन के जो पर्सनल हेल्थ हाइजीन किट्स होती हैं चिल्ड्रंस की, वो बना रहे हैं।
यानी किट्स किट्स बना रही हैं कि उनके बैग्स बना रही हैं किट्स के, हाइजीन किट्स के?
मैम बैग है वो हाइजीन किट्स, उसपे जो है वो मोनोग्राम हम लोगों ने प्रिंट करवाया हुआ है और उससे जो है ना वो बैग्स की शेप में हम बना रहे हैं।
तो अब तक कितने बैग्स आप ये बना चुकी हैं?
मैम ये हमारा 1500 का ऑर्डर है मीरपुर खास सेंटर का, उसमें से हम जो है वो 200 पूरे कर चुके हैं 2 हफ्तों में, और बाकी हम काम कर रहे हैं इसमें।
तो ये जो अब सिलसिला चल पड़ा, तो आप ये समझती हैं कि जो ख्वातीन घरों में बैठकर पहले दूसरे सिलाई कढ़ाई किया करती थीं, अब वो बेरोजगार नहीं हुई?
जी बिल्कुल, वो बेरोजगार नहीं है बल्कि वो अब अपना काम जो है घर पे उसी सहूलत के साथ कर रही है जिस तरह से वो सेंटर आके किया करती थी, और इस काम से वो अल्हम्दुलिल्लाह हर महीने 4 से 5 हजार रुपए जो है वो अर्निंग करती है हमारे इस काम से।
तो बड़ी बात, बहुत अच्छा कि इस वक्त जबकि लोगों के पास रोजगार नहीं है, خواتین جو پہلے کام کیا کرتی تھیں سینٹر میں جا کر، وہ اب گھروں میں بیٹھ کر اپنا روزگار جو ہے وہ جاری رکھے ہوئے ہیں، اور تھوڑا سا فوکس بدل گیا ہے. پہلے دوسرے اسکول بیگز بنایا کرتی تھیں، اب وہ یہ بیگز بنا رہی ہیں جو ہائیجین کٹس کے کام آ رہی ہیں. بہت شکریہ آپ کا صوبیہ محمد یعقوب، آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. تھینک یو. یہ تھی میرپور خاص سندھ میں قائم ہیلپنگ ہینڈ یو ایس اے کے تحت چلنے والے ایک اسکلس ڈیولپمنٹ سینٹر کی صوبیہ محمد یعقوب، جن کی نگرانی میں گھروں میں بیٹھی خواتین اس وقت ہائیجین کٹس بیگز بنا رہی ہیں. وائس آف امریکہ واشنگٹن سے آپ سن رہے ہیں ہمارا خصوصی پروگرام. ایک چھوٹا سا بریک لیتے ہیں اور بریک کے بعد ہم گفتگو کا سلسلہ آگے بڑھائیں گے.
تازہ ترین خبریں، ریڈیو پروگرامز، آڈیو اور ویڈیو رپورٹس دیکھنے، سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ، جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل، آپ سن رہے ہیں ہمارا پروگرام. اس پروگرام میں اب ہم آپ کی ملاقات کروا رہے ہیں ہاجرہ صدیقہ سے، چکوال کے مدینہ ٹاؤن میں جو مرکز ہے ہیلپنگ ہینڈ کا، اسکلز سکھانے کا، اس کی یہ انچارج ہیں. تو ان سے پوچھتے ہیں کہ کرونا کی اس وبا کے دوران کیا یہ سینٹر بند ہو گیا، اور اگر نہیں بند ہوا تو اس وقت یہ سینٹر کس طرح کام کر رہا ہے. السلام علیکم ہاجرہ صدیقہ صاحبہ.
جی وعلیکم السلام.
کچھ بتائیے آپ کا سینٹر
جو ہے. السلام.
اپنے سینٹر کے بارے میں بتائیے کہ اس وقت کیا کر رہا ہے اور کرونا کی وبا سے پہلے کیا کرتا تھا.
جی بہت شکریہ. ایک تو میں یہ کہنا چاہوں گی کہ اس سے پہلے جو تھا تو بھی ہمارے سینٹر میں ماشاءاللہ سے پروڈکشن بہت اچھی ہو رہی تھی. ہمارے سینٹر میں ایک تو ہم لوگ یونیفارم پروڈکشن کا ہے، یہ اس میں ہم لوگ یونیفارم تیار کرتے ہیں. دوسرا یہ ہمارا بیگس کا ہے، اس میں ہم جو ہے بیگس پروڈکشن اس کا بھی کام ہوتا ہے. تو اس سے پہلے تو بہت اچھا ہو ہی رہا تھا، لیکن ان دنوں جیسے کہ تمام دنیا کے حالات ہیں تو اس لاک ڈاؤن کے باوجود بھی ہم لوگ کے سینٹر کا کام جو ہے وہ نہیں رکا. تو ہم لوگ ہماری ورکرز جو ہیں وہ ہوم بیسڈ کام کر رہی ہیں. تو ہم لوگ جو ہیں ٹرینرز یا ہم لوگ ان کو کٹنگ کر کے ان لوگوں کے ہم لوگ گھروں تک ان کو پرووائڈ کر دیتے ہیں. تو ایک تو اس کا یہ فائدہ ہے کہ ان لوگوں کو ایک اچھا روزگار ان دنوں میں تقریباً ہر انسان کو ہی ضرورت ہے کہ کوئی وہ ان کا نہیں ہے روزگار. تو ایک تو یہ بھی ان کی ہیلپ ہو رہی ہے. دوسرا ہمارے اپنے جو بچے ہیں ہم نے ان کے لیے ابھی ہم نے اپنے دو کلسٹرز کے لیے ان کے لیے عید ڈریس تیار کیے ہیں ماشاءاللہ سے، وہ بھی ہمارے 400 تیار ہوئے ہیں. اس کے علاوہ ہمارے جو بچے ہیں او ایس پی کے بچے جو ہیں ان کا بھی یونیفارم ہم نے 4 کلسٹر کو ہم نے وہ دیا ہے. تو اور اس کے علاوہ ہماری ماسک پہ ورکنگ ہو رہی ہے جو ماشاءاللہ بہت سکسیسفل.
کتنے کتنے ماسک آپ نے بنوائے اور کس طرح مزید آپ بنوانے کے لیے کام کر رہی ہیں فیس ماسک؟
ہاں جی یہ فیس ماسک ہے. ہاں جی یہ تقریباً ہمارے پاس اس وقت تک جو آج تک کی رپورٹ اگر کروں تو تقریباً یہ 15,500 تک کے ہمارے ماسک تیار ہوئے ہیں، جس میں سے کچھ ہم لوگوں نے ڈونیٹ بھی کیے ہیں، کچھ ہمارے دوسرے علاقوں میں ہم لوگوں نے بھیجے ہیں. اس میں سے ہماری لیبر جو ہے وہ ماشاءاللہ ایک اچھی لیبر وہ مطلب کہ اس میں سے وہ ارن کر رہی ہیں، اور مطلب ایک تو ان کا یہ روزگار بھی لگ جاتا ہے. ہم لوگ ایسے کرتے ہیں ہم لوگ ایک دن میں اس کی کر لیتے ہیں کٹنگ. تو یہ ہے کہ ہم سب ورکرس کو نہیں بلا سکتے، تو ہم ان کو باری باری جیسے ان کے لیے پاسبل ہو تو وہ آ کے کٹنگ ایک ایک بندہ کر کے لے لیتا ہے، یا ہم لوگ خود ان کے گھروں تک پہنچا دیتے ہیں. تو ماشاءاللہ سے یہ کافی اچھا کام رہا ہے ہمارا.
تو کتنے ورکرز ہیں آپ کے سینٹر میں؟
اگر صرف اس کا دیکھا جائے ماسک کا تو اس میں ہمارے ساتھ زیادہ ورکر نہیں ہے، ہمارے ساتھ 5-6 ورکر ہوں گے جو ہم دیکھتے ہیں کہ بہت زیادہ ڈیزرونگ ہیں لیڈیز. جس طرح اس میں کچھ ویڈیوز آ جاتی ہیں، کچھ ایسی ہوتی ہیں جن کے مطلب فائنینشیل ایسے پرابلمس ہوتے ہیں، تو ہم لوگ ایک اس ادارے میں رہتے ہوئے ہم اتنا ہی کر سکتے ہیں کہ ان کی ایک اچھی ہیلپ کر دیتے ہیں، ان کے لیے ہم لوگ کام پرووائڈ کر کے.
لیکن یہ جو آپ نے بات کی 16,000 آپ نے بات کی کہ 16,000 بنے یہ جو ماسک فیس ماسک ہیں، تو یہ صرف آپ کے سینٹر نے بنائے یا چکوال میں جو اور سینٹرز ہیں ان سب کی مشترکہ یہ تعداد ہے؟
نہیں نہیں یہ اس وقت ایک ہی ہمارا سینٹر ہی بنا رہا ہے جو چکوال ہے نا، جو ایس بی سی چکوال ہے صرف اس میں بن رہے ہیں، اور اس کے علاوہ ابھی کوئی سینٹر نہیں بنا رہا. تو یہ چکوال میں صرف ہماری ہی کاوش ہے.
لیکن آپ کہہ رہی ہیں کہ چکوال میں تو آپ کے پاس چار پانچ خواتین ہیں، تو صرف چار پانچ خواتین 15,000 انہوں نے بنا لیے فیس ماسک؟
یہ ماسک جو ہیں یہ تقریباً پاکستان کے کافی علاقوں میں، اور پہلے تو ہمارا یہ آرڈر آیا تھا، یہ ہیڈ آفس کا آرڈر تھا، جو 10,000 ہم نے وہاں پہ بھیجے ہیں نا اسلام آباد، اس کے بعد ان لوگوں نے مختلف جگہوں پہ بھیجوائے، ہم لوگوں نے جو اپنے جو ڈونیٹ کیے تھے وہ ہم لوگوں نے کچھ ہاسپٹلز میں ڈونیٹ کیے، کچھ آس پاس جو گاؤں ہیں وہاں پہ ہم لوگوں نے، مطلب کہ ہم لوگ جو ہماری لوکل مارکیٹ ہے وہاں پہ بھی ہم لوگوں نے سیل کی ہے، اور اس کی ورکنگ جو ہے یہ ہم نے یہ لاک ڈاؤن کے تقریباً یہ دو تین دن بعد ہم نے اسٹارٹ کر لی تھی، اور یہ ماشاء اللہ ابھی تک اس کی ورکنگ ہو رہی ہے، جیسے جیسے ہم لوگوں کو مل رہے ہیں اس کے آرڈرز تو ہم اس پہ کام کر رہے ہیں.
بہت شکریہ، بہت شکریہ حاجرہ صدیقہ، آپ نے چکوال کے مدینہ ٹاؤن سے اپنے جو مرکز ہے اسکل ڈیولپمنٹ کا، ہیلپنگ ہینڈ کا، اس میں آپ انچارج ہیں پورے مرکز کی، اور اس وقت جو بے روزگار جن خواتین کو خدشہ تھا کہ وہ بے روزگار ہو جائیں گی، ان کے لیے روزگار کا بندوبست کر رہی ہیں. بہت شکریہ، تھینک یو، تھینک یو، اللہ حافظ.
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
اس پروگرام میں اب ہم آپ کی ملاقات کروائیں گے فرانس کی ایک انرجی، فوڈ اور ہیلتھ کی کمپنی ہے جس میں سینئر ایگزیکٹو ہیں فاروق کیانی، جو فرانس کے اعزازی کاؤنسلر بھی رہ چکے ہیں، اور ان کی کمپنی تمام چیزیں تو بناتی ہی ہے لیکن اس وقت ان کا فوکس ہے سینیٹائزرز پر. تو ہم ان سے پوچھتے ہیں کہ ان کی کمپنی نے اب تک کتنے سینیٹائزرز بنا لیے، اور اس وقت جبکہ سینیٹائزرز کی بہت زیادہ ضرورت ہے، ان کی کمپنی کا کیا رول ہے فرانس میں، کیا رول ہے کوئی کسی بھی قسم کا پاکستان میں. السلام علیکم فاروق کیانی صاحب.
السلام علیکم یاسمین صاحبہ،
بہت شکریہ ہمارے پروگرام کے لیے وقت نکالنے کا. کچھ بتائیے، سینیٹائزرز تو بہت ضرورت پڑ رہی ہے آج کل، اور آپ کی کمپنی اس پر فوکس کر رہی ہوگی، تو کیا صورتحال ہے فرانس میں سینیٹائزرز کی فراہمی کا، اور آپ کی کمپنی کا کیا رول ہے ان سینیٹائزرز کی فراہمی میں؟
جی، سب سے پہلے تو یاسمین صاحبہ بہت شکریہ آپ کا جو وائس آف امریکہ میں مجھے دعوت دینے کا، اور میں بتاتا چلوں جو فرانس میں جو ہماری کمپنی ہے اس کی بہت بڑی پروڈکشن یونٹ ہے، جو کہ اب ہم نے میکسیمم کنورٹ کر دیا ہے سینیٹائزرز بنانے پہ، کیونکہ سینیٹائزرز کی جو ڈیمانڈ ہے وہ جو ہے 10 to 15 times جو ہے وہ ہو گئی ہے، اور وہ ڈیمانڈ اسپیسیفکلی ہم جو ہے یہاں کے ہاسپٹلس کے لیے جو ہے وہ پہلے ان کو پرائیورٹی دے رہے ہیں، اور اس کے لیے ہم نے جو ہے لوگوں کو بھی، آپ کو جیسے معلوم ہوگا کہ اس وقت جو ہے آپ کے پروڈکشن یونٹس کو چلائے رکھنا یہ بھی ایک بڑا چیلنجنگ مرحلہ ہے، کیونکہ فرانس پورا لاک ڈاؤن میں ہے، لیکن ہماری کمپنی جو ہے الحمدللہ وہ تقریباً 24/7 جو ہے وہ ہیلتھ کیئر جو ہے سینیٹائزر اور ڈس انفیکشن جو مٹیریلز ہیں وہ بنا رہی ہے، اور ہماری کوشش ہے کہ وہ جتنا جلدی جو ہے وہ ہاسپٹلز کو مہیا کیا جا سکے.
تو اس وقت جب کہ معیشت کا بھی پہیہ ذرا کمزور ہے، تو آپ کم ریٹس پر سپلائی کر رہے ہیں یا ڈونیٹ بھی کر رہے ہیں؟
جی بالکل، اس میں ڈونیشن کا بھی پہلو ہے. ہم جو ہے پہلے تو جو گورنمنٹ کے ساتھ ہے، اسپیسیفکلی فرانس میں تو گورنمنٹ نے جو ہے ایک ریٹ بھی اس میں فکس کیا ہے تاکہ لوگوں کو فراہمی کی جا سکے. اس وقت جو ہے وہ زیادہ سپلائی کا ایشو ہے، آئی تھنک پرائز کا ایشو کم ہے، لیکن یہ ہے کہ ساتھ ساتھ ہماری کوشش یہ ہے کہ ہم جو ہے وہ ڈونیشن بھی کریں جو جہاں پہ ضرورت ہو. ابھی تو فی الحال بہت زیادہ ایکسپورٹ کی لمیٹیشن ہے یہاں سے فرانس سے، کیونکہ ان کی اولین ترجیح ہے کہ پہلے جو ہے وہ فرانس کو کی جو ہے ریکوائرمنٹ پوری کی جا سکے.
تو ابھی تو باہر آپ نہیں بھیج رہے، اس کا مطلب کہ پاکستان تک آپ کی کمپنی کی رسائی نہیں ہے سینیٹائزرز کے حساب سے؟
جی پاکستان ابھی رسائی نہیں ہے سینٹر کے حساب سے.
ٹھیک ہے, تو اور بتائیے کہ آپ پاکستانی ہیں اور فرانس میں بڑے عرصے سے مقیم ہیں, تو کیا پاکستانیوں کی کیا صورتحال ہے؟ پاکستانیوں کے جو کاروباری خاص طور پر پاکستانی ہیں, ان کے کاروبار اگر بند ہیں تو کن مشکلات کا شکار ہیں؟ کیا ان کو حکومت کی طرف سے کوئی مدد مل رہی ہے کہ وہ اپنے کاروبار کا کچھ نہ کچھ چلائے رکھیں سلسلہ؟
جی میں آپ کو یہ بتاتا چلوں کہ جو جہاں تک حکومت سے مدد کی ان کو یا فرانس کی حکومت سے جو مدد ان کو مل رہی ہے, وہ ایک تو یہ ہے کہ یہاں پہ جن لوگوں کا جو ملازمت میں تھے ان کے لیے جو انمپلائمنٹ الاؤنس ہے, فرانس جو ہے یہ کنٹری ایسی ہے جس میں بہت زیادہ مراعات ہیں اور وہ لوگ آلموسٹ انمپلائمنٹ الاؤنس جو ہے 84% تک جو ہے اپنی وہ ٹیک ہوم سیلری لے رہے ہیں. اس کے علاوہ جو کاروباری حضرات ہیں ان کے لیے بھی گورنمنٹ نے کوئی جو ہے اوور آل پیکج جو کرونا کا ہے وہ 300 بلین کا یوروز کا ہے اور اس کے لیے وہ کریڈٹ فیسلٹی دے رہے ہیں. اس کے علاوہ ان کی جو رینٹس ہیں جو شاپس ریسٹورینٹس جس ایریا میں وہ کام کرتے ہیں اس کے لیے بھی وہ مراعات دے رہے ہیں. کچھ لوگوں کو جو ہے اگر لک آفٹر کرنا پڑ رہا ہے بچوں کو گھر پہ تو اس کے لیے بھی ایک اسپیشل پیکج ہے. تو گورنمنٹ کافی سپورٹ کر رہی ہے لیکن آبویسلی اس میں تھوڑا سا بیوروکریٹک پروسیس بھی ہوتا ہے کہ آپ کو اس کی ڈیمانڈ کرنی پڑتی ہے, اس کا پیپر ورک کرنا پڑتا ہے, لیکن ان کی اولین ترجیح ہے کہ ہم پوری طرح سے جو ہے یہاں کی کاروبار کو اکانومی کو سپورٹ کریں.
تو پاکستان کی جو بزنس کمیونٹی ہے وہ اس کی کیا تعداد ہے یہاں فرانس میں اور ان کا اس وقت کیا حال ہے؟
جی دیکھیں پاکستانی تقریباً 1 لاکھ کے قریب ہیں یہاں فرانس میں اور اس میں سے تقریباً 70-75% جو ہیں وہ پیرس یا پیرس کے سبربز میں ہی رہتے ہیں اور جو زیادہ تر کمیونٹی جو ہے اس میں کاروباری ہے وہ آپ کو ملے گی 15-20% جو ہے وہ کاروبار میں ہیں, باقی لوگ ملازمت میں ہیں. لیکن جو کاروباری آبویسلی پوری دنیا میں امپیکٹ آیا ہے تو پاکستانیوں کے بھی جو ہے وہ کاروبار پہ ڈیفینیٹلی امپیکٹ ہے. فار ایگزامپل جو پیرس میں آپ کو یہ پتا ہوگا کہ یہ تو آبویسلی ٹوریزم کا سینٹر ہے تو یہاں جس طرح پاکستانیوں کے بھی بہت زیادہ ریسٹورینٹس وغیرہ یا اس فیلڈ میں ہیں تو وہ بالکل آبویسلی ابھی بالکل بند پڑے ہوئے ہیں تو اس ایریا میں ان کو کافی مشکلات ہیں. تو آبویسلی اس میں رینٹس انوالو ہیں, ان کی جو ملازم ہیں اور جو لوگ وہاں کام کرتے ہیں ان کی سیلریز انوالو ہیں. پھر دوسری طرف جو ہے جہاں تک دوسرے کاروبار ہیں لوگوں کے وہ جو ہے کپڑوں میں یا جو گروسری آئٹمس میں ان کی تھوڑی سی کنٹینیوٹی ہے لیکن آبویسلی سیلس بہت زیادہ ڈراپ ہو گئی ہیں. تو اس کے لیے کچھ ایریاز میں تو مجھے پتا ہے کہ ہماری ایمبیسی نے بھی کوشش کی ہے, انہوں نے اس پیریڈ میں جو ہے کچھ لوگوں کو راشن بھی سپلائی کیا ہے. آئی تھنک لوگوں نے بڑا سراہا ہے, کچھ لوگ جو بالکل لاک ڈاؤن میں تھے ان تک انہوں نے یہ راشن پہنچانے کا کام کیا ہے. دوسرا اس کے علاوہ ایک اور میں آپ کو بات بتاتا چلوں کہ میں آلسو ممبر ہوں یہاں پہ ہمارا جو پاکستان فرانس پروفیشنل فورم ہے اس کے تھرو بھی ہم کافی کوشش کر رہے ہیں کہ پاکستانی کمیونٹی میں جو ہے اویئرنیس کریں کرونا کے لحاظ سے اور اس میں ہم جو ہے فردر جو ہے وہ مٹیریل بھی بنا رہے ہیں جو ٹرانسلیشنز کر رہے ہیں کرونا سے ریلیٹڈ انفارمیشن کی تاکہ وہ لوگوں کو اس کی آگاہی دی جا سکے. یہ ضرور کہنا چاہوں گا ایک آخر میں چھوٹا سا پیغام سب ہماری پاکستانی کمیونٹی کے لیے جو کہ فرانس میں ہے, یورپ میں ہے یا پوری دنیا میں ہے اسپیشلی پاکستان میں کہ سٹے ہوم اینڈ سٹے سیف.
یہی وہ پیغام ہے جو اس وقت ہر شخص کے لیے بہت ضروری بھی ہے, उस तक पहुंचना भी चाहिए और उसे पहुंचाना भी चाहिए। फारूक कैनी साहब, आप पाकिस्तान प्रोफेशनल फोरम से भी वाबस्ता हैं, तो ये बताइए कि इस वक्त जो पाकिस्तानी ये प्रोफेशनल फोरम है, ये पाकिस्तान के लिए कोरोना की इस वबा के दौरान क्या मदद कर रहा है?
जी यास्मीन साहबा, दो चीजें हैं। एक तो ये जो है बहुत डिजिटल सेक्टर में जो है जो मटेरियल इंफॉर्मेशन मटेरियल डेवलप कर रहे हैं, और दूसरा जो बहुत इम्पोर्टेंट फैक्टर है कि हमारा एक ग्रुप है जो फोकस कर रहा है इकोनॉमिक पॉलिसी चेंजेस पे, और वो उसका आइडिया ये है कि हम जो है पाकिस्तानी गवर्नमेंट तक जो है रिसर्च के थ्रू जितनी सारी दुनिया में और फ्रांस में जिस किस्म के मेजर्स लिए जा रहे हैं गवर्नमेंट्स की तरफ से टू टैकल द इकोनॉमी, उस पे काम करेंगे, और उसके बाद हम जो है अपनी सिफारिशात जो है वो थ्रू एम्बेसी के पाकिस्तानी गवर्नमेंट तक पहुंचाना चाहते हैं।
तो इस पर काम आपका जारी हो चुका है या आप करेंगे?
जी इस पे काम जारी है, और तकरीबन हमारे पास डेटा भी डेवलप हो गया है सारी डेवलपिंग कंट्रीज का, और अब हम जो है यूरोप से डेटा रिकवर कर रहे हैं, और मजीद बहुत जल्द हम इसको कंप्लीट कर लेंगे। और इसके अलावा हमारा इरादा है नेक्स्ट स्टेज के हम जो है जो पाकिस्तानी जो प्रोफेशनल ग्रुप्स हैं या कॉर्पोरेट ग्रुप ऑफ पाकिस्तान है फॉर एग्जांपल, उनके साथ कनेक्ट हों, और उनके साथ जो है शायद हम कुछ वर्चुअल सेशंस भी करें ताकि इस मौजू को और इस टॉपिक को दोनों तरह से फैलाया जाए। एक तो ये है कि करंट हालात में कैसे इस पर काबू पाया जाए, लेकिन इसके साथ साथ फ्यूचर में जो है क्योंकि इकोनॉमी वैसी नहीं रहेगी, उसका बड़ा इम्पैक्ट आएगा, तो पाकिस्तान को कैसे उसे टैकल करना चाहिए, कौन सी तरजीहात गवर्नमेंट को देनी चाहिए, उसमें ऑलरेडी काफी काम हो रहा है। एज अ ज्वाइंट वेंचर हम डेवलपर्स हैं।
अच्छा, तो बेहद शुक्रिया फारूक यानी साहब, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। थैंक यू।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
और अब आखिर में मुदस्सरा मंजर से एक रिपोर्ट।
बुरा हो इस कोरोना वायरस का जिसने स्कूल कॉलेज दफातर कारोबार सब बंद कर दिए, लोग घरों में मैसूर होकर रह गए और एक दूसरे से जुदा रहने का मौका ना रहा। वो जो काम की वजह से कुछ घंटे अलग अलग गुजारते थे, घर में हर दम साथ रहने पर मजबूर हुए। मजबूर का लफ्ज़ शायद आपको अजीब लगे, मगर बाज़ घरों पर ये सादिक आता है। यकीन ना आए तो डोमेस्टिक वायलेंस के अल्फाज गूगल पर डाल कर देख लीजिए, रूह फरसा दास्तानें खुल जाएंगी। बेटी रुखसत करते वक्त वालिदैन अक्सर यही कहते हैं कि शौहर के घर से मर कर ही निकलना। शायद ज़माने की जिद्दत में ये अल्फाज दकियानूसी लगें, मगर दिल में ख्वाहिश हर माँ बाप की यही होती है कि बेटी सदा अपने घर में बसी रहे, और इसी कोशिश में बेटी अपना घर बचाते बचाते ज़िंदगी गुजार देती है, हालांकि घर उसका शायद होता ही नहीं, पहले माँ बाप का और फिर शौहर का। बास सूरतों में शौहर मुतलिकुल अनान हाकिम की तरह अपने हर हुक्म की तामील चाहता है, और इस तामील में मामूली कमी उसे सीख पाक कर देती है, और अगर एक मरतबा बीवी पर हाथ उठ जाए तो फिर ये सिलसिला रुकता नहीं है। बात घर से बाहर निकले तो घरेलू तशद्दुद कहलाती है, वरना मियां बीवी का मामला, क्योंकि एक तहकीक के मुताबिक दुनिया भर में ऐसे 50% वाकयात रिपोर्ट ही नहीं होते। कोरोना वायरस की वबा ने जहाँ पूरी दुनिया को एक आजार में मुब्तला कर रखा है, वहीं अक्वामे मुत्तहिदा के ओहदेदारों के अल्फाज में घरेलू तशद्दुद की शैडो पेंडेमिक में भी इजाफा हो रहा है। COVID-19 की वबा से पहले के आदाद शुमार के मुताबिक हर 5 में से एक औरत जिनसी या जिस्मानी तशद्दुद का शिकार होती है। ये तादाद पाकिस्तान में और भी फिक्रमंदी का बायस है। फरजाना बारी के मुताबिक पाकिस्तान में हर तीसरी औरत घरेलू तशद्दुद का शिकार होती है। डॉक्टर फरजाना बारी कायद आजम यूनिवर्सिटी इस्लामाबाद में जेंडर स्टडीज़ डिपार्टमेंट की डायरेक्टर रह चुकी हैं और इंसानी और ख़वातीन के हकूक़ की सरगर्म कारकुन हैं। وائس آف امریکہ سے بات کرتے ہوئے انہوں نے کہا کہ اس لاک ڈاؤن میں گھریلو تشدد میں یقیناً اضافہ ہوا ہے.
یہ ہے کہ جو سپورٹ سسٹمز ہیں جو پاکستان میں پہلے بھی بہت ویک ہے, چاہے آپ کا یہ ہے کہ پولیس کی بات ہو یا شیلٹر ہومز کی بات ہو, ہمارے سپورٹس سٹرکچر جو ہیں پہلے سے بھی بہت ویک ہے, لیکن ابھی تو وہ بالکل فنکشنل نہیں ہے اس صورتحال میں. تو وہ بھی یہ ہے کہ اور جو خواتین جو ہیں وہ گھریلو تشدد کے اس وقت شکار ہیں, وہ بیسیکلی ان کو کسی قسم کی سپورٹ جو ہے وہ بھی نہیں مل پا رہی ہے.
لڑائی جھگڑے ان گھروں میں زیادہ ہوتے ہیں جہاں مالی مشکلات ہوں, اور کرونا وائرس سے بچاؤ کے لیے گھروں میں بند ہونے کا زیادہ اثر غریبوں پر ہوا ہے. ان خیالات کا اظہار جسٹس ہیلپ لائن آف پاکستان کے صدر ایڈوکیٹ ندیم شیخ نے لاہور سے وائس آف امریکہ سے گفتگو میں کیا. ان کا کہنا ہے کہ ایک ڈیڑھ کمرے کے مکان میں رہنے والے جہاں ایک کمانے والا اور 20 کھانے والے ہوں, وہاں لاک ڈاؤن اور روزگار بند ہونے کی صورت میں گھریلو جھگڑے نہیں ہوں گے تو اور کیا ہوگا.
اس کے بعد دن بہ دن گھریلو ناچاکیاں بڑھ رہی ہیں, اور ہم تو چونکہ سارے دن عدالتوں میں ہوتے ہیں اور ہمیں تو اندازہ تھا کہ لوگ ویسے ہی بہت ڈسٹرب ہیں, ہر آدھے گھنٹے ایک گھنٹے بعد طلاق اور خلع کے کیسز آ رہے تھے. تو یہ وائلیشن بڑھ رہی ہے, کم نہیں ہوگی, چونکہ اس کی بنیادی وجہ لوگوں کا بنیادی روزگار ہے, اور جب روزگار ڈسٹرب ہوگا تو یہ معاملات بھی بڑھیں گے.
وہ کہتی ہیں گھر میں بند ہو کر انسان الجھنوں کا شکار تو ہوتا ہے, لیکن ہمیں اپنی ان خواتین کو ضرور داد دینی چاہیے جنہوں نے اپنی اچھی تربیت اور مشرقی روایات کا بھرم رکھا ہے اور ضبط و تحمل سے کام لیا ہے. ضبط سے کام لینے کا مشورہ مہر رحمان بھی ان خواتین کو دیتی ہیں جو شکاگو میں فلاحی ادارے اپنا گھر کو فون پر اپنے ساتھ ہونے والی زیادتیوں کی داستان سناتی ہیں. مہر رحمان شکاگو میں اپنا گھر کی پروگرام مینیجر ہیں.
اطلاعات ہمارے پاس مستقل آ رہی ہیں ایکچولی, اور یہ میں آپ کو شکاگو کا ہی بتا سکتی ہوں, خاص کر چونکہ ہم لوگ ڈومیسٹک وائلنس کے مدعے پہ کام کر رہے ہیں پرائمریلی, تو ہمارے پاس اس طرح کی ہاٹ لائنز جو ہیں وہ ڈیفینیٹلی بڑھی ہیں, اور اپنے ابیوزر کے ساتھ گھر میں ہیں تو لوگ زیادہ سے زیادہ ٹیکسٹ, واٹس ایپ اور ای میل کا یوز کر رہے ہیں.
ان کا ادارہ ایسی خواتین کی مدد کرتا ہے جو نہ صرف امریکہ میں مقامی طور پر یا پاکستان, بھارت اور دیگر ممالک سے بیاہ کر امریکہ لائے جانے کے بعد شوہر یا سسرال والوں کے ناروا سلوک کا نشانہ بنتی ہیں, اور بعض اوقات قانونی طور پر امریکہ میں رہنے کی ان کی دستاویزات بھی مکمل نہیں ہوتی اور وہ عدم تحفظ کا بھی شکار ہوتی ہیں. انہوں نے وائس آف امریکہ سے بات کرتے ہوئے بتایا کہ ان کا ادارہ ہر صورت ان خواتین کی مدد کرنے کی کوشش کرتا ہے, اور ضرورت پڑے تو انہیں لیگل مددگار بھی مہیا کرتا ہے. ایسی مدد تو خود حکومتوں کو بھی کرنی چاہیے, اور اقوام متحدہ نے اس جانب توجہ بھی دلائی ہے. اقوام متحدہ کے سیکرٹری جنرل اینتونیو گوترس نے حال ہی میں کہا ہے کہ گزشتہ چند ہفتوں کے دوران میں, جبکہ اقتصادی اور معاشرتی دباؤ اور خوف بڑھا ہے, ہم نے گھریلو تشدد میں خوفناک اضافہ دیکھا ہے, اور بعض ممالک میں مدد کے لیے پکارنے والی خواتین کی تعداد دگنی ہو گئی ہے. انہوں نے حکومتوں پر زور دیا کہ وہ کرونا وائرس کی عالمی وبا سے نمٹتے وقت خواتین کے تحفظ کو اولین ترجیح دیں. جسٹس ہیلپ لائن کے صدر ندیم شیخ کہتے ہیں کہ اقوام متحدہ کو ان ملکوں کی ضرور مدد کرنی چاہیے جہاں غربت زیادہ ہے, اور گھریلو تشدد کے مرتکب افراد کا ڈیٹا مرتب کرنا چاہیے تاکہ ایسے لوگ قانون کی گرفت میں آ سکیں. ان کا کہنا تھا کہ بعض صورتوں میں قانون گھریلو معاملات میں مداخلت نہیں کرتا, اور کرونا وائرس کی وبا سے جو ہنگامی حالات ہوئے ہیں ان میں تو قانون سازی بالکل نہیں ہو رہی, لیکن اگر کوئی خاتون کسی وکیل کے ذریعے یا ہیلپ لائن کے ذریعے مدد حاصل کرنا چاہتی ہے تو معاملہ عدالت تک پہنچ جاتا ہے. ماہرین کا خیال ہے کہ لاک ڈاؤن کے ان دنوں میں ہی نہیں بلکہ اس وبا کے ختم ہونے کے بعد بھی حکومتوں کو کچھ ایسی پالیسیاں ضرور بنانی چاہیے جو گھر کے یونٹ کو پریشانیوں اور الجھنوں کا مرکز نہ بننے دیں, بلکہ صحیح معنوں میں گھر سکون اور امن کا گہوارہ کہلا سکے. مدثرہ منظر, وائس آف امریکہ, واشنگٹن.
اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن کی خصوصی نشریات سے آج کا یہ پروگرام ختم ہوتا ہے. میں ہوں آپ کی میزبان یاسمین جمیل.
اس پروگرام میں
جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔